प्रे चर्च तपाईं र मैले ख्रीष्टलाई पहिले प्रेम गरेका होइनौँ तर हामी परमेश्वरबाट पहिले प्रेम गरिएका हौँ हामी त उहाँको विद्रोही भएर जिइरहेका थियौँ तर जब हामी पापमा मरिरहेका थियौँ त्यही समयमा परमेश्वरले आफ्नो पुत्र दिनुभयो र हामीलाई उद्धार गर्नुभयो उहाँले तपाईँ र मलाई यो प्रेम किन गर्नुभयो यसको कारण म जान्दिनँ तर परमेश्वरले तपाईँ र मलाई पहिलो प्रेम गर्नुभयो त्यसकारण उहाँले आफ्नो पुत्र दिनुभयो हामीलाई उद्धार गर्नुभयो त्यसकारण उहाँले तपाईँ र मबाट पनि उहाँप्रति प्रेमको माग गर्नुहुन्छ र उहाँको वचन अनुसार जिउनको निम्ति उहाँले माग गर्नुहुन्छ त्यसकारण हामी ख्रीष्टलाई प्रेम गर्न र उहाँको पछि हिँड्नको निम्ति हामी बोलाइएका छौँ आउनुहोस् आज हामी यही विषयलाई हामी युहन्ना 21 अध्यायबाट हामी हेर्नेछौँ युहन्ना सुसमाचार युहन्ना 21 अध्यायको 15-25 हामी यही दुईवटा विषयलाई हामी हेर्नेछौँ विशेष गरेर कृपया मसँगै सुसमाचार युहन्ना 21 अध्यायको 15-25 निकाल्न म अनुरोध गर्दछु म हामी सबैजनाको निम्ति म यस खण्डलाई पाठ गरिदिनेछु पत्रुसलाई येशूको अन्तिम आदेश पद 15 जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो युहन्नाका छोरा सिमोन के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ तिनले उहाँलाई भने ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु उहाँले तिनीहरूलाई भन्नुभयो मेरा पाठहरूलाई खुवाऊ उहाँले फेरि दोस्रोपल्ट तिनलाई भन्नुभयो युहन्नाका छोरा सिमोन के तिमी मलाई प्रेम गर्दछौ तिनले उहाँलाई भने ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु उहाँले तिनलाई भन्नुभयो मेरा भेडाहरूको हेरचाह गर उहाँले तिनलाई तेस्रोपल्ट भन्नुभयो युहन्नाका छोरा सिमोन के तिमी मलाई प्रेम गर्छौ पत्रुस दुखित भए किनकि उहाँले तेस्रोपल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो तिनले उहाँलाई भने प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भनी तपाईँलाई थाहा छ येशूले तिनलाई भन्नुभयो मेरा भेडाहरूलाई खुवाऊ साँच्चै म तिमीहरूलाई भन्दछु जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्थ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ तर जब तिमी बुढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन् त्यसको सङ्केत गर्दै उहाँले यो भन्नुभएको थियो यति भनेर उहाँले तिनलाई भन्नुभयो मेरो पछि लाग पद 20 पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेका देखे यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर प्रभु तपाईँलाई पक्राइदिने को हो भनी सोधेका थिए तिनलाई देखेर पत्रुसले येशूलाई भने प्रभु यिनको चाहिँ के हुने येशूले पत्रुसलाई भन्नुभयो म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के तिमी मेरो पछि लाग यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बिचमा फैलियो येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन तर म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो के ती नै चेला हुन् जसले यी कुराका विषयमा गवाही दिँदछन् र यी कुरा लेखेका छन् अनि हामी जान्दछौँ कि तिनको गवाही साँचो छ येशूले अरू पनि धेरै काम गर्नुभयो तीमध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएका पुस्तकहरू संसारैभरि पनि अट्ठाउने थिएनन् हामी विशेष यहाँबाट विशेष एउटा कुरालाई हेर्नेछौँ कि हामीहरू ख्रीष्ट येशूलाई प्रेम गर्न र उहाँलाई पछ्याउन बोलाइएका हौ वी आर कल्ड टु लभ जिजस एन्ड फलो हिम मुख्य वचनको बुदा नै तपाईँहरूले टिप्न सक्नुहुन्छ हामी येशू ख्रीष्टलाई प्रेम गर्न र पछ्याउन बोलाइएका हौ वी आर कल्ड टु लभ जिजस एन्ड फलो हिम पहिलो बुदा हामी ख्रीष्ट येशूलाई प्रेम गर्न बोलाइएका हौ वी आर कल्ड टु लभ जिजस वर्स पद 15-17 दोस्रो हामी येशू ख्रीष्टलाई पछ्याउन बोलाइएका हौँ वी आर कल्ड टु फलो जिजस पद 18-25 हामी पहिलो बुँदालाई हामी हेर्नेछौँ कि हामी येशु ख्रिस्टलाई प्रेम गर्न बोलाइएका हौँ। हामी यो 15 पदलाई जब हामी हेर्छौँ भने कि यहाँ देख्छौँ जब तिनीहरूले खाइसके भन्नेबाट सुरु भएको छ। यो चाहिँ हामी देख्दछौँ कि ख्रिस्ट येशु चिहानबाट पुनर्जीवित भइसक्नु भएपछि चेलाहरू कहाँ तेस्रो पल्ट उहाँ देखा पर्नु भएको घटना पछाडि, जहाँ येशुले आफ्ना चेलाहरूसँग माछा अनि रोटी यहाँ खानुभएको हामी 21 अध्यायको 1-14 पदसम्ममा हामी पाउँदछौँ। जब ख्रिस्ट येशुले आफ्ना चेलाहरू कहाँ तेस्रो पल्ट देखा पर्नुभयो कि उहाँ शारीरिक रूपमा आत्मामा जीवित भई उठ्नु भएको कुरा प्रमाणित यहाँ गर्दै हुनुहुन्थ्यो, त्यसकारण ख्रिस्ट येशुले आफ्ना चेलाहरूसँग उहाँले त्यहाँ भोजन गर्नुभएको छ। अब त्यस पछाडि यो खण्ड सुरु हुन्छ कि ख्रिस्ट येशु र पत्रुस यहाँ कुरा गर्दै हुनुहुन्छ र ख्रिस्टले भन्नुहुन्छ, पद 15 विचार गर्नुहोस्, जब उहाँले भोजन खाइसक्नुभयो त्यसपछि उहाँले भन्नुहुन्छ सिमोन पत्रुसलाई, ख्रिस्ट येशुले भन्नुहुन्छ, युहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? ख्रिस्ट येशुले यहाँ सिमोन पत्रुसलाई युहन्नाका छोरा सिमोन भनी यहाँ सम्बोधन गर्नुभएको छ, बोलाउँदै हुनुहुन्छ। जब हामी यो देख्छौँ, हामीलाई यो याद हुन्छ कि जब हामी योहन्ना 1 हामीले 42 हेर्दै जान्छौँ भने ख्रिस्ट येशुले सुरुमा यही सिमोन पत्रुसलाई यही योहन्नाका छोरा भनेर सम्बोधन गर्नुभएको छ, जहाँ सिमोन पत्रुसका भाइले अन्द्रियासले सिमोन पत्रुसलाई ख्रिस्ट कहाँ ल्याएको छ। त्यति बेला ख्रिस्टले भनेको छ कि योहन्नाका छोरा सिमोन पत्रुस, तिमी केफास हो, अथवा तिमी चट्टान हो, जुन हामी योहन्ना 1 नै पाउँदछौँ। र यता आएर जब हामी अरू अध्यायहरूमा हेर्दै जान्छौँ भने ख्रिस्ट येशुले सिमोन पत्रुसलाई जहिले पनि पत्रुस, सिमोन भनेर बोलाउनु भएको छ। तर यहाँ जब हामी यस योहन्ना अन्तिम अध्यायमा आउँछौँ भने ख्रिस्ट येशुले योहन्नाका छोरा सिमोन भनेर उहाँले बोलाउनु भएको छ। यो को थिए दा? हामी थोरै यी योहन्नाका छोरा सिमोनको बारेमा हामी थोरै हेर्दछौँ कि उनै सिमोन थिए। उनी ख्रिस्ट येशुका 12 चेलाहरूमध्येका 1 चेला थिए, जो ख्रिस्टका 1 नजिकका चेला थिए, र उनी एकदमै अग्रगामी एउटा लिडर जस्तो व्यक्ति थिए, जसले ख्रिस्ट येशुसँगै उनले अगाडि बढेका थिए। र हामी देख्दछौँ ख्रिस्टलाई उनले धेरै प्रश्नहरू गरेका थिए, ख्रिस्टको निम्ति म मेरो प्राण अर्पण गर्न सक्छु भनेर उनले भनेका थिए। र उनले भनेका थिए ख्रिस्टलाई, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? त्यहाँ म पनि जानेछु। र जब ख्रिस्टले आफ्ना चेलाहरूको गोडा धुनुभयो, उनै सिमोन पत्रुसले भनेको थिए, तपाईँले मेरो गोडा धुने? र उनै सिमोन पत्रुस, जब हामी 18 आउँछौँ भने यिनै सिमोन पत्रुसले ख्रिस्ट येशुलाई 3 इन्कार गरेको हामी पाउँछौँ। र उनै सिमोन पत्रुसलाई यहाँ ख्रिस्टले भन्दै हुनुहुन्छ, योहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? यहाँ ख्रिस्टले 1 होइन 2 होइन 3 सिमोन पत्रुसलाई यही प्रश्न गर्नुभएको छ, योहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तपाईँ र मैले यहाँ हेर्छौँ भने सिमोन पत्रुसको जवाफलाई हामी हेर्छौँ भने उनको जवाफ यही छ, ज्यू प्रभु तपाईँ जान्नुहुन्छ। उनले 10 पनि ज्यू प्रभु तपाईँ जान्नुहुन्छ। तेस्रो जवाफमा उनले के भनेका छन्? प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ। ख्रिस्टले पहिलो प्रश्नमा उनलाई भनेका छन्, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्छौ? यिनीहरू भन्ने शब्दले कसले जनाइरहेको छ? हामी यहाँ यसको सन्दर्भमा हेर्छौँ भने यहाँ माथि हुनसक्छ ख्रिस्ट येशुले यहाँ 21 2 पदमा देखेका अरू 7 चेलाहरू यी अरू चेलाहरूभन्दा बढी के तिमीले मलाई प्रेम गर्छौ भनेर उहाँले सायद प्रश्न गर्दै हुनुहुन्छ। या त सिमोन पत्रुस, हामी देख्छौँ कि यहाँ उनी जब ख्रिस्टलाई इन्कार गरे त्यस पछाडि फेरि कि उनले आफ्नो माछा मार्ने पेसामा नै उनी फर्केको हामी पनि देख्छौँ, उनले माछा मारिरहेका देख्छौँ। र जब ख्रिस उनीहरू कहाँ देखा पर्नुभयो, उनले ती जालहरू छोडेर फेरि ख्रिसको पछि आएको छ। यहाँ हामी देख्न सक्छौँ यो दुईवटामा सायद यी दुवै कुरालाई हुनसक्छ, अरू चेलाहरूभन्दा बढी के मलाई प्रेम गर्न सक्छौ, या त तिमीले गरेको पेसाभन्दा बढी तिमीले मलाई प्रेम गर्छौ भन्दै हुनुहुन्छ। जे भए तापनि ख्रिसको प्रश्न, के तिमी मलाई प्रेम गर्छौ, हामी अघि पनि हेऱ्यौँ उनको जवाफ, ज्यू प्रभु, हो प्रभु म तपाईँले प्रेम गर्छु जुन कुरा तपाईँ जान्नुहुन्छ। तिनैवटा प्रश्नको जवाफमा पत्रुसले भन्दछन् तपाईँ जान्नुहुन्छ, कि पत्रुसले ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ जसले मानिसको हृदय जान्नुहुन्छ भन्ने कुरा उनलाई स्पष्टसँग थाहा छ। त्यसकारण उनले ख्रिस्टलाई म प्रेम गर्छु मात्रै भन्दैनन्, उनले ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरालाई पनि उनले यहाँ सुरुमा जनाउँदछन्। हामी युहन्ना एक अध्यायमा फर्काउन एकपटक, सरी युहन्ना दुई अध्याय, ख्रिस्ट येशूले मानिसको हृदयलाई जान्नुहुन्छ। युहन्ना दुई अध्यायको 25 पदलाई म पढिदिन्छु। किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो, उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ सो उहाँ स्वयं जान्नुहुन्थ्यो। यहाँ ख्रिस्ट येशूले मानिसको हृदयलाई जान्नुहुन्छ, उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ सार्वभौम हुनुहुन्छ भन्ने कुरा पत्रुसले उनको जवाफबाट यहाँ दिँदै हुनुहुन्छ। त्यसकारण प्रियहरू, ख्रिस्ट येशूले तपाईँको हृदय जान्नुहुन्छ, ख्रिस्ट येशूले मेरो हृदय जान्नुहुन्छ। के तपाईँले ख्रिस्टलाई साँच्चिकै प्रेम गर्नुभएको छ? तपाईँ आज यस भेलामा कुन उद्देश्य लिएर आउनुभएको छ? तपाईँ यहाँ किन आउनुहुन्छ? के को लागि आउनुभएको छ? ख्रिस्ट येशूले जान्नुहुन्छ, किनकि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँले मानिसको हृदयलाई जान्नुहुन्छ। कारण पत्रुसले भन्दै हुनुहुन्छ कि ज्यू प्रभु तपाईँले जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। यही भन्दै हुनुहुन्छ पत्रुसले। के तपाईँ ख्रिस्ट येशूलाई प्रेम गर्नुहुन्छ? कि ख्रिस्ट येशूलाई प्रेम गर्नुभएको कारण तपाईँ यहाँ आउनुभएको छ, ख्रिस्ट येशूले तपाईँलाई उद्धार गर्नुभएको कारण उहाँको महिमा गाउनको निम्ति, उहाँको वचनबाट सिक्नको निम्ति यहाँ तपाईँ हुनुहुन्छ। के तपाईँ यहाँ कसैलाई खुसी पार्नको निम्ति आउनुभएको छ? के कुन उद्देश्य लिएर आउनुभएको छ? ख्रिस्टले तपाईँको हृदय जान्नुहुनेछ। यदि तपाईँ गलत उद्देश्यले यहाँ आउनुभएको छ भने तपाईँको आराधनाले उहाँ खुसी हुनुहुने छैन, तपाईँको आराधना परमेश्वरले इन्कार गर्नुहुनेछ। तर प्रश्न यो छ, कसले ख्रिस्टलाई प्रेम गर्न सक्छ? कसले ख्रिस्टलाई प्रेम गर्न सक्छ? कुनै पनि मानिसले ख्रिस्टलाई प्रेम गर्न सक्दैन, कुनै पनि मानिसले ख्रिस्टलाई प्रेम गर्न सक्दैन। किन? मानिस पाप पूर्ण छ। रोमीको पुस्तकमा हामी जाउँ न, रोमी तीन अध्यायमा हेरौँ त मानिसको वास्तविकता के छ। किन परमेश्वरलाई प्रेम गर्न सक्दैन, किन परमेश्वरलाई खोज्न सक्दैन? रोमी तीन अध्यायको 10 र 11 यसरी भन्दछ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। तिनकै यता हामी फेरि हेरौँ न 23 पद, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। वास्तविक हरेक मानिसको स्थिति यो छ, त्यसकारण हामी आफ्नै तवरबाट हामी उहाँलाई प्रेम गर्न सक्दैनौँ, तर जबसम्म उहाँले नै हाम्रो हृदयलाई परिवर्तन गर्नुहुँदैन, जब हामी इजिकेल 36:26 देख्छौँ कि जब त्यो कुरा हाम्रो हृदयमा परमेश्वरले पुरा गर्नुहुँदैन, तबसम्म हामी परमेश्वरलाई, ख्रिस्ट येशूलाई हामी प्रेम गर्न सक्दैनौँ। जबसम्म उहाँले हामीलाई नयाँ हृदय दिनुहुँदैन, जबसम्म उहाँले हामीमा नयाँ आत्मा दिनुहुँदैन, जबसम्म ढुङ्गाको हृदयलाई उहाँले हटाउनु हुँदैन र मासुको हृदय दिनुहुँदैन, तबसम्म हामी ख्रिस्ट येशूलाई प्रेम गर्न सक्दैनौँ। किनकि मानिसको हृदय पापमा मरेको छ, किनकि सबैले पाप गरेका छन् र उहाँको महिमासम्म पुग्नलाई चुकेको छ। मानिसको वास्तविकता यही हो, तर जबसम्म परमेश्वरले हामीलाई नयाँ हृदय दिनुहुन्न, जबसम्म हामीलाई उहाँले पश्चाताप र विश्वास दिनुहुँदैन, तबसम्म हामी ख्रिस्टलाई प्रेम गर्न सक्दैनौँ। र यो मानिसलाई नयाँ हृदय दिने काम पवित्र आत्मा परमेश्वरले गर्नुहुन्छ। के तपाईँ साँच्ची नै यहाँ त्यही नयाँ हृदय, त्यही नयाँ आत्मा, त्यही ख्रिस्टले दिनुभएको पश्चाताप र ख्रिस्टमा विश्वास गरेको कारण तपाईँ यहाँ हुनुहुन्छ, र त्यही प्रेमले के तपाईँलाई यहाँ तानेको छ, कि तपाईँलाई यहाँ ल्याएको छ? किनकि तपाईँ र मलाई प्रेम गर्न आज्ञा दिएको छ। जब हामी अघि हेर्दै थियौँ कि पुरानो नियममा व्यवस्था 6 अध्यायमा हाम्रो सारा हृदयले, हाम्रो प्राणले, शक्तिले, समझले उहाँलाई प्रेम गर्न आज्ञा दिएको छ, जब हामी नयाँ करारमा हेर्छौँ भने त्यहाँ पनि हामीलाई यही आज्ञा गरिएको छ, र हामी यो प्रेम गर्न सक्छौँ यदि तपाईँ र म नयाँ गरी जन्मेका छौँ भने। र म नयाँ गरी जन्मेको छु भन्ने कसरी थाहा हुन्छ? यदि तपाईँले ख्रिस्ट येशूमा आफ्नो मुक्तिदाता, उद्धारकर्ताको रूपमा तपाईँले विश्वास गर्नुभएको छ भने तपाईँको पापको क्षमा भएको छ, तपाईँ उहाँका एक भेडा हुनुभएको छ, उहाँको परिवारको एक सदस्य हुनुभएको छ, किनकि उहाँले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ। हामी देख्दछौँ कि आजभन्दा 2000 वर्ष अगाडि ख्रिस्ट येशूले आफ्नो भेडाहरूको निम्ति त्यही कल्वरी क्रुसमा आफ्नो प्राण दिनुभयो अनि उद्धार गर्नुभयो, परमेश्वरसँग मिलाप गर्नुभयो। के तपाईँले तपाईँको पापको निम्ति यही ख्रिस्टमा उहाँको कामलाई विश्वास गर्नुभएको छ? उहाँ क्रुसमा मर्नु मात्रै भएन, हामीले हेर्दै थियौँ कि गत हप्ताहरूमा उहाँ पुनर्जीवित हुनुभएको छ, उहाँ स्वर्ग रहनुभएको छ, अहिले स्वर्गमा हुनुहुन्छ, जसले उहाँका भेडाहरूको निम्ति ठाउँ तयार पार्दै हुनुहुन्छ, र एक दिन उहाँ फेरि लिन आउनुहुनेछ, जुन हामी योहन्ना 10 हामी पाउँछौँ। त्यहाँदेखि हेर्दै आउँछौँ भने हामी 11:12-13 पाउँदछौँ, उहाँले आफ्ना भेडाहरूको निम्ति प्रार्थना गर्नुभएको छ, र ख्रिस्ट येशू एक दिन उहाँका भेडाहरूलाई लिन आउनुहुनेछ। के तपाईँ यो भेडाहरूको हुनुहुन्छ, यो बगालको हुनुहुन्छ? प्रेयर हो, यदि तपाईँ यो बगालको, यो भेडा हुनुहुन्न भने तपाईँको निम्ति दुःखको कुरा छ, जुन ख्रिस्टले तयारी गर्दै गर्नुभएको ठाउँ र ख्रिस्ट तपाईँलाई लिन आउँदै हुनुहुन्न, त्यो ठाउँ तपाईँको निम्ति होइन, त्यो ख्रिस्टमा विश्वास गर्ने उहाँका भेडाहरूको निम्ति मात्रै हो। ख्रिस्ट आउनुहुनेछ त तपाईँलाई न्याय गर्न आउनुहुनेछ, उहाँ एक राजा भएर आउनुहुनेछ, त्यो समयमा तपाईँ र मेरो निम्ति यो अवसर हुने छैन। तर अहिले नै एउटा असल समाचार छ, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने अहिले एउटा असल समाचार छ, जुन चाहिँ ख्रिस्टमा आफ्नो पापको निम्ति पश्चाताप गर्नुहोस्, उहाँमा विश्वास गर्नुहोस्, ख्रिस्टको अनुग्रह प्रशस्त छ तपाईँ र मेरो पाप क्षमाको निम्ति। यदि तपाईँ क्रिस्चियन परिवारमा जन्मिनु भएको छ भनौँ, या तपाईँ पास्टरको परिवारमा जन्मिनु भएको छ, यो असल कुरा हो एउटा क्रिस्चियन परिवार क्रिस्चियन घरानामा जन्मिनु एउटा आशिषको कुरा हो. तर यदि तपाईँले ख्रिस्टले आफ्नो मुक्तिदाताको रूपमा आफ्नो पाप क्षमाको निम्ति उहाँ एक उदाहरणको रूपमा देख्नु भएको छैन भने तपाईँको अवस्था दयनीय छ. तपाईँ यो बगालको हुनुहुन्न. यो बगालमा हुनको निम्ति, यस बगालमा हुनको निम्ति, ख्रिस्टको भेडा हुनको निम्ति उहाँमा विश्वास गर्नुपर्ने हुन्छ र पश्चाताप गर्नुहुन्छ. यदि तपाईँले पश्चाताप गर्नुभएको छैन भने तपाईँ यस बगालको भेडा हुनुहुन्न. पश्चाताप गर्नुहोस्, ख्रिस्टमा आउनुहोस्. हामी युहन्नामा देख्छौँ कि ख्रिस्टले तपाईँ र मेरो निम्ति आजभन्दा 2000 वर्ष अगाडि नै आफ्नो प्राण दिइसक्नु भएको छ र यही नै पर्याप्त छ. त्योभन्दा अरू कुनै पनि बाटो छैन यस बगालमा आउनको निम्ति. ख्रिस्टभन्दा अरू कुनै पनि ढोका छैन कि यस गोठमा छिर्नको निम्ति. के तपाईँ यस बगालको हुनुहुन्छ? के तपाईँ अहिले पनि ख्रिस्टमा, ख्रिस्टमाथिको विश्वासमा स्थिर हुनुहुन्छ? यहाँ पत्रुसलाई ख्रिस्टले भन्नुहुन्छ, तिमी मलाई प्रेम गर्छौ भने मेरा पाठाहरूलाई खुवाऊ, भेडाहरूलाई खुवाऊ. यसको सामान्य अर्थ यही हुन्छ, भेडाहरूले ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूलाई जनाउँदछ. के तपाईँ ख्रिस्टमा, ख्रिस्टमाथिको विश्वासमा स्थिर हुनुहुन्छ? के तपाईँको विश्वासमा स्थिर हुनुहुन्छ? यहाँ हामी देख्दछौँ कि ख्रिस्ट येशूले पत्रुसलाई भन्दै हुनुहुन्छ, मेरा पाठहरूलाई खुवाऊ भन्ने अर्थले मेरो पाठहरूको रखवाली गर, हेरचाह गर भन्दै गर्दाखेरि हामी यो देख्न सक्छौँ कि उनलाई एक अगुवाको रूपमा उहाँले आज्ञा दिँदै हुनुहुन्छ. र हामी यो देख्दछौँ कि भेडाहरूको रखवाली गर्नको निम्ति, अरू विश्वासीहरूको वास्ता गर्नको निम्ति पत्रुसलाई ख्रिस्ट येशूले यो आज्ञा दिँदै हुनुहुन्छ. यस कारण भन्दै हुनुहुन्छ, मेरा पाठहरूलाई खुवाऊ, मेरा भेडाहरूको हेरचाह गर, मेरा भेडाहरूलाई खुवाऊ. त्यस कारण त ख्रिस्ट येशूले चर्चलाई पास्टर अगुवाहरू दिनुभएको छ भेडाहरूको रखुवाली गर्नको निम्ति. र यहाँ स्पष्ट उहाँले यो जिम्मेवारी दिँदै हुनुहुन्छ. र हामी यो देख्छौँ कि पत्रुसको जीवनभरि नै, यस पछाडि पत्रुसले आफ्नो मृत्युसम्म नै उनले परमेश्वरको सेवा गरे, वचनको सेवा गरे, उनले प्रचार गरे. हामी पत्रुसको जीवनबाट देख्छौँ उनले अरू केही कुरा गरेनन् कि जहिले पनि परमेश्वरको वचन प्रचार गरे. त्यसकारण पत्रुसले पहिलो पत्रुस 5 अध्यायलाई हामी फल्छौँ न. पहिलो पत्रुस 5 अध्याय, उनले पास्टर अगुवाहरूलाई उनले के कस्तो आग्रह गरेका छन्. पहिलो पत्रुस 5 अध्यायको 2 पदमा उनले कस्तो आग्रह गरेका छन्. उनी एक असल गोठाला थिए, त्यसकारण अरू गोठालाहरूलाई उनले के आग्रह गर्दैछन्. यहाँ हेर्नु होला, पत्रुस पहिलो पत्रुस 5 अध्यायको 2 पदमा पाठ गरिदिनेछु. तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर, करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साह साथ. परमेश्वरका बगालको हेरचाह गर. यहाँ त्यही कुरा पत्रुसलाई ख्रिस्ट येशूले उहाँको बगालको हेरचाह गर्न आज्ञा दिँदै हुनुहुन्छ. ख्रिस्टले भन्नुहुन्न, तिम्रो भेडाहरूलाई खुवाऊ, तिम्रो पाठहरूलाई खुवाऊ. यहाँ ख्रिस्टले भन्छ, मेरा भेडाहरूलाई, ख्रिस्टको भेडाहरू. त्यसकारण यदि हामीलाई चर्चमा परमेश्वरले यस्ता गोठालाहरू दिनुभएको छ कि उहाँको भेडाहरूको रखवाली गर्नको निम्ति, उहाँको भेडाको हेरचाह गर्नको निम्ति, त्यसकारण यदि तपाईँ परमेश्वरको बगालको हेरचाह गर्नको निम्ति एक अगुवाको निम्ति निर्माण हुँदै हुनुहुन्छ भने, वा त तपाईँले एउटा चर्च मा परमेश्वरले दिनुभएको भेडाहरूको जिम्मेवारी लिनुभएको छ र भेडाहरूको वास्ता गर्दै हुनुहुन्छ भने तपाईँको सबैभन्दा पहिलो प्राथमिकता भनेको भेडाहरूलाई खुवाउनु हो र के खुवाउने भन्ने कुराले अर्थ राख्छ। पक्कै पनि परमेश्वरको भेडाहरूलाई परमेश्वरको वचन खुवाउनु पर्ने हुन्छ। त्यसकारण परमेश्वरको भेडाहरूलाई परमेश्वरको वचन खुवाउनु पर्ने हुन्छ। जसरी पत्रुसले परमेश्वरको वचन बाहेक अरू केही पनि उनले प्रचार गरेनन्, विश्वासीहरूलाई परमेश्वरको वचनबाट उहाँले खुवाएका छन्। त्यसकारण चर्चका पास्टर भविष्यमा चाहना गर्नु नै, पास्टरको चाह गर्नु नै तपाईँ र मैले याद गर्नुपर्ने हुन्छ कि परमेश्वरले उहाँको भेडा तपाईँलाई जिम्मा दिनुभएको, त्यो तपाईँको आफ्नै भेडा होइन, परमेश्वरको भेडा हो, ख्रिस्टको भेडा हो भने ख्रिस्टको तरिकाले ती भेडाहरूलाई खुवाउनुहोस्। ख्रिस्टले तयारी गरिदिनु भएको एउटा मेन्यू छ यहाँ, आफ्नो भेडाहरूको निम्ति भोजन यहाँ तयारी गरिदिनु भएको छ कि उहाँको भेडाहरूलाई खुवाउनको निम्ति परमेश्वरले जुन मेनु तयारी गरिदिनु भएको छ त्यसलाई परिवर्तन गर्ने चेष्टा नगर्नुहोस्। त्यसको परिणाम धेरै ठुलो हुनेछ, त्यसको लेखा बुझाउनु पर्नेछ। हामी यो देख्दछौँ दुःखको कुरा, आज धेरै चर्चहरूमा धेरै पास्टरहरू धेरै एल्डरहरूले परमेश्वरको भेडाहरूलाई बाख्राहरूको भोज खुवाइरहेको हामी देख्दछौँ। प्रियहरू, अगुवाहरू, पास्टरहरू, भविष्यमा पास्टर हुन चाहनेहरू, हामीले यही कुरा याद गर्नुपर्ने हुन्छ कि परमेश्वरले आफ्नो भेडाहरूको निम्ति भोजन तयारी गर्नुभएको छ। जे छ त्यही कुरामा विश्वास योग्य भएर खुवाउनुहोस्। यो परीक्षामा नपर्नुहोस् कि चर्चमा आउने मानिसहरूले मैले प्रचार गरेको कुरा मन नपराउलान्, मलाई आएर धन्यवाद नभन्लान्, मैले गरेको प्रचारले प्रशंसा नगर्लान्। त्यो सोचेर परमेश्वरको वचनलाई अलिकति फरक ढङ्गबाट, अलिकति सबैले मन पराउने हिसाबबाट गर्ने प्रयास नगर्नुहोस्। यो विश्वास त हुनुहोस्, यदि ऊ परमेश्वरको भेडा हो भने, यदि वास्तवमा ख्रिस्टबाट उद्धार गरेको भेडा हो भने, ख्रिस्टले तयारी गरिदिनु भएको भोजनमा ऊ सन्तुष्ट हुनेछ, त्यसमा रमाउनेछ। के तपाईँ चर्च, के तपाईँ ख्रिस्टको वचनमा सन्तुष्ट हुनुहुन्छ? तपाईँ सन्तुष्ट हुनुहुन्छ के? तपाईँको निम्ति यही वचन पर्याप्त छ? के तपाईँ यस ख्रिस्ट येशूका बगालका भेडा हुनुहुन्छ? त्यसकारण तपाईँ र म विश्वासयोग्य भएर ख्रिस्टले दिनुभएको भेडाहरूलाई खुवाउनुपर्छ। चाहे उनीहरू 5 जना होस्, चाहे 10 जना होन्, विश्वासयोग्य भएर ख्रिस्टले दिनुभएको वचन हामीले विश्वासयोग्य भएर खुवाउनुपर्छ। तपाईँ र मैले बाख्रालाई खुवाउने भोजनहरू खुवाउँदै बाख्राहरूलाई चर्चभित्र हुलाउने चेष्टा नगरौँ। ती परीक्षाहरूबाट हामी जोगिनुपर्छ र यो कुरा पनि हामीले जान्नुपर्छ कि उहाँको भेडाहरू हो भने उहाँले नै छरपष्ट भएका भेडाहरूलाई उहाँले नै आफ्नो बगालमा ल्याउनुहुन्छ। ख्रिस्ट येशूले त्यही भन्नुहुन्छ जब हामी युहन्ना 10 अध्यायमा हेर्छौँ, त्यहाँ मेरा अरू भेडाहरू पनि छन् जसले मैले मेरो बगालमा ल्याउनु छ। तपाईँ र मैले ती भेडाहरूलाई हामी ल्याउँदैनौँ, तर ख्रिस्टले तपाईँ र मेरो सुसमाचारद्वारा विश्वासयोग्य प्रचारबाट नै ती भेडाहरूलाई आफ्नो बगालमा ल्याउनुहुनेछ। त्यसकारण विश्वासयोग्य भएर हामी प्रचार गरौँ, ख्रिस्टमा भरोसा गरौँ, उहाँले जे दिनुभएको छ त्यसलाई विश्वासयोग्य भएर प्रचार गरौँ। र यी सबै कुराको मुख्य जड भनेको ख्रिस्टले तपाईँलाई प्रेम गर्नुभयो र उहाँलाई हामीले प्रेम गरेको कारण हामी यो गर्ने हाम्रो उद्देश्य हुनुपर्दछ। म तपाईँहरूलाई प्रश्न राख्न चाहन्छु, तपाईँ एक भिडा हुनुहुन्छ भने कि तपाईँले तपाईँको पास्टर अगुवाहरूलाई यसरी नै एक विश्वासयोग्य भएर भिडालाई भिडाको नै भोजन दिनको निम्ति, उनीहरूको निम्ति, ती सक्षमताको निम्ति, ती विश्वासयोग्यताको निम्ति के तपाईँले प्रार्थना गर्नुभएको छ? कि तपाईँ एक भिडा भएर भिडाकै रूपमा तपाईँ आनन्दित हुनुहुन्छ, कि तपाईँ बाख्रासँग बाख्राको खोलमा जान चाहनुहुन्छ? आज त्यहाँ प्रशस्तै अनलाइनहरूमा हामी पाउँदछौँ कि धेरै भेडालाई खुवाइरहेको छ भन्छन्, तर त्यहाँ धेरै बाख्राहरूलाई पोसाइरहेको हामी देख्दछौँ। के तपाईँ त्यस्तै समूहतिर त त्यस्तैतिर त तपाईँ सन्तुष्ट हुनुहुन्न? तपाईँ आज के कुरामा सन्तुष्ट हुनुहुन्छ? यदि तपाईँले ख्रिस्टलाई प्रेम गर्नुहुन्छ भने, एक अगुवाको रूपमा तपाईँले भेडाहरूलाई खुवाउनुहुन्छ भने, तपाईँले ख्रिस्टलाई प्रेम गर्नुभएको कारण एक बुवाको रूपमा तपाईँले कसलाई खुवाउनुहुन्छ? तपाईँको खुवाउने जिम्मा भनेको तपाईँको परिवारलाई, परमेश्वरको वचन तपाईँको परिवारलाई खुवाउनुहोस्। तपाईँ एक परिवारको गोठालो हुनुहुन्छ, तपाईँ लिडर हो। तपाईँले आफ्नो परिवारलाई, आफ्नो छोराछोरीहरूलाई के खुवाउँदै हुनुहुन्छ? यदि तपाईँ एक आमा हुनुहुन्छ भने, तपाईँले ख्रिस्टलाई प्रेम गर्नुहुन्छ भने, त्यो प्रेम कसरी प्रदर्शन गर्दै हुनुहुन्छ? तपाईँ एक जवान हुनुहुन्छ, यदि तपाईँको ख्रिस्टको भिडा हुनुहुन्छ, तपाईँले ख्रिस्टलाई प्रेम गर्नुहुन्छ, त्यो प्रेम तपाईँले कसरी प्रकट गर्नुहुन्छ? के त्यो प्रेमले तपाईँलाई निरन्तर ख्रिस्टकै पछि लाग्न बनाइरहेको छ? ख्रिस्टले तपाईँ र मलाई उहाँलाई प्रेम गर्न मात्रै होइन, तर उहाँको पछि लाग्न पनि हामीलाई बोलाउनु भएको छ। आजको वचनको दोस्रो बुँदा, जुन हामी 18 पदबाट देख्दछौँ, कि यहाँ देख्छौँ कि पत्रुसलाई यी भनिसक्नु भएपछि, ख्रिस्टले पद 18 हामी देख्दछौँ कि पत्रुसको मृत्यु कसरी हुनेछ भन्ने कुरा उहाँले यहाँ इङ्कित गर्दै हुनुहुन्छ। त्यसकारण त्यसपछि उहाँले भन्नुहुन्छ, मेरो पछि लाग। यहाँ हामी देख्छौँ, पद 18 हामी देख्दछौँ कि पत्रुसले के भन्दै हुनुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैले आफ्नो पटुका बाँध्थ्यौ र जहाँ इच्छा लाग्थ्यो लाग्छ जान्थ्यौ, तर जब तिमी बुढा हुनेछौ, तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। पद 18 हामी हेर्छौँ भने, एक जवान एक वृद्धा दुई मानिस बिचको यहाँ तुलना गरिएको छ। जवान मानिसले के गर्छ, आफ्नो जीवनलाई आफैले कन्ट्रोल गर्छ, म जे गर्न चाहन्छु गर्छु भन्ने कुरा यहाँ देख्दैछौँ, तर जब वृद्ध अवस्थामा हुन्छ, ऊ कसैको सहायताको खाँचोमा छ भन्ने कुरा यहाँ एउटा भिन्नता देखाइदिएको छ। तर यसले किन यो भिन्नता देखाइयो भन्ने कुरा पद 19 स्पष्ट पारिदिन्छ कि पत्रुसको मृत्यु कुन किसिमले हुनेछ भन्ने कुरा यहाँ देखाइदिएको छ। हामी देख्दछौँ कि पत्रुसले जब ख्रिस्टले मेरो भेडाहरूलाई खुवाऊ भन्नुभयो, त्यस पछाडि उनले निरन्तर उनको जीवन पर्यन्त, उनको मृत्यु नभइन्जेलसम्म उनले ख्रिस्टको सेवा गरे, वचनको प्रचार गरे र उनकै पछि लागिरहे, र उनको मृत्यु तपाईँहरू मलाई थाहा छ, उनलाई क्रुसमा उल्टो उदोमुन्टे पारेर झुन्डाएर मारिएको थियो। त्यसको निम्ति यहाँ ख्रिस्टले बताउँदै हुनुहुन्छ, पत्रुसलाई यसरी मारिएको थिएन, पत्रुसलाई उदोमुन्टे पारेर उल्टो तरिकाले झुन्डाएर मारिएको थियो। उनले ख्रिस्टमाथि विश्वास गरेको कारण, ख्रिस्टको वचन प्रचार गरेको कारण उनलाई मारिएको थियो। ख्रिस्टको निम्ति उनी मारिएका थिए, र जसको निम्ति ख्रिस्टले यहाँ उनको भविष्य बानी गरिदिएका थिए, र ख्रिस्टको निम्ति उनी मरे, त्यसले परमेश्वरलाई महिमित पारिएको छ। हामी पद 20 देख्छौँ, कि यो कुरामा हामी देख्दछौँ कि पत्रुस र ख्रीष्ट येशू अरू चेलाहरूभन्दा केही पर गइसक्नु भएको जस्तो यहाँ हामी देखिन्छ. किनकि पत्रुस पछि फर्केर हेर्दा भने यहाँ वाक्यांशले देखाउँछ कि ख्रीष्ट र पत्रुस केही अगाडि गइसकेको जस्तो हामी देख्छौँ. तर यहाँ भन्छन् ख्रीष्ट येशूले उनको मृत्युको बारेमा भनेका कुरा बुझिसकेका छन्, त्यसकारण उनले के भन्दैछन्, अर्को चेलाको विषयमा चाहिँ के हुन्छ त, ख्रीष्टले प्रेम गर्ने चेलाको विषयमा चाहिँ के त, म त यदि त्यसरी मर्छु भने उसको विषयमा चाहिँ के हुन्छ त भनेर ख्रीष्टलाई यहाँ सोध्दैछन्. किनभने हामीलाई यो थाहा छ कि चेलाहरू बिच धेरै एकअर्का बिचको कुराकानी हुन्थ्यो, को ठुलो हुने होइन, को दायाँपट्टि को बायाँपट्टि बस्ने, यो घटनाहरू हामीलाई थाहा छ. त्यसकारण यहाँ पनि पत्रुसले त्यस्तै ख्रीष्टले प्रेम गर्नुहुने चेलाको विषयमा चाहिँ के हुन्छ त भनेर प्रश्न गर्दैछन्. तर ख्रीष्टले भन्नुहुन्छ, म नआएसम्म तिमी पर्खिरहन् भने मेरो इच्छा भए पनि तिमीलाई के, तिमी मेरो पछि लाग. होइन, उसको अन्तिम उनको मृत्यु कसरी हुन्छ जे भए तापनि तिमीलाई यसको चासो होइन, तर तिमी मेरो पछि लाग. तर ख्रीष्टले भन्नुभएको कुरा गलत तरिकाले यहाँ चेलाहरू बिच फैलिएको छ, भाइहरूको बिचमा यसले चेलाहरू र ख्रीष्टका आफ्नै भाइहरूलाई जनाउँदछ, जुन हामी यूहन्नाकै दुई अध्यायमा हामी पाउँछौँ ख्रीष्टका भाइहरूको विषयमा. र ख्रीष्टले यहाँ करेक्सन गर्दै हुनुहुन्छ कि ख्रीष्टले वास्तवमा त्यो भन्नुभएको थिएन कि उनी मर्दैनन् भनेर भन्नुभएको थिएन, तर म अन्तिमसम्म म नआएसम्म तिमी पर्खिरहन् भने मेरो इच्छा भए पनि तिमीलाई के त, यो तिम्रो सरोकारको विषय होइन, तिमी मेरो पछि लाग. र यहाँ भन्दै हुनुहुन्छ कि ख्रीष्टले सबैभन्दा पहिले आफू ख्रीष्टको पछि लाग, ख्रीष्टको पछि लाग, सबै कुरालाई त्यागेर ख्रीष्टको पछि लाग. यहाँ हामी देख्दछौँ कि पत्रुसले त्यसपछि वास्तविक रूपमा नै ख्रीष्टको पछि सबै कुरा त्यागेर लागेको हामी पाउँदछौँ. तर आज मेरो प्रश्न यो छ कि तपाईँ र म ख्रीष्टको पछि छौँ. यसको अर्थ यो होइन कि तपाईँ र मैले सबै कुरा त्यागेर हामी एक साधु झैँ हामी पनि हिँड्नुपर्छ भन्ने होइन, तर यसको अर्थ यही हुन्छ कि तपाईँ र मैले पनि केही ख्रीष्टको वचनलाई लिएर त्यही अनुरूप ख्रीष्टको पाइला पछ्याइरहेका छौँ. तपाईँले अरूलाई डोर्याउनुभन्दा पनि सबैभन्दा पहिलो प्राथमिकता भनेको के, तपाईँ ख्रीष्टमा हुनुहुन्छ कि तपाईँ ख्रीष्टको बाटो पछ्याउँदै हुनुहुन्छ. अरूलाई डोर्याउनुभन्दा पहिले के तपाईँ आफै पहिलो ख्रीष्टको बाटोमा हिँड्दै हुनुहुन्छ, के तपाईँले अरूको प्राणको वास्ता गर्दै गर्दाखेरि के तपाईँ आफैले आफ्नो प्राणको वास्ता गर्नुभएको छ, कि अरूको प्राणलाई पोषण गर्दै गर्दाखेरि के तपाईँले आफ्नै प्राणलाई पोषण गर्दै हुनुहुन्छ. कि तपाईँले आफ्नै निम्ति आफ्नै हृदयको निम्ति वास्ता गर्दै हुनुहुन्छ. कि तपाईँको ख्रीष्टसँगको यात्रा ख्रीष्टमाथिको विश्वास स्थिर छ, त्यसकारण अरूहरूलाई हिँड्न अरूहरूलाई डोर्याउन मद्दत गर्दै हुनुहुन्छ. कि अरूहरूलाई खुसी पार्न किसी विषयमा ए हुन्छ नि वान टु वान चेलापन हुन्छ नि, एकले अर्कालाई चेलापनमा हुर्काउनु पर्छ भन्ने एउटा नारा जस्तै छ, एउटा कल्चर नै छ, त्यसकारण म पनि गरिरहेको छु, म पनि गर्नुपर्छ भनेर एउटा बाध्यतामा गर्दै हुनुहुन्छ. कि तपाईँले आफै आफूलाई आफ्नो वास्ता गर्नुभएको छ, त्यसकारण ख्रीष्टलाई प्रेम गर्नुभएको कारण अरू भेडाहरूलाई अरूहरूलाई त्यही यात्रामा हिँड्न मद्दत गर्दै हुनुहुन्छ. सोच्नुहोस् ख्रीष्टसँगको सम्बन्ध कस्तो छ, हाउ इज योर वक विथ द लोर्ड. क्रिस्टले तपाईँको हृदयलाई जान्नुहुन्छ, क्रिस्टले तपाईँको पाइला जान्नुहुन्छ। के छ तपाईँको हृदयमा? के यी सबै कुरा ख्रिस्टलाई प्रेम गर्नुभएको कारण गर्दै हुनुहुन्छ कि अरूहरूलाई देखाउनको निम्ति? ख्रिस्टले तपाईँको हृदय जान्नुहुन्छ, मेरो हृदय जान्नुहुन्छ, ख्रिस्टले तपाईँको हृदय जान्नुहुन्छ। के तपाईँ उहाँको पछि उहाँसँगै हिँडिराख्नु भएको छ? के तपाईँको जीवन उहाँको वचन अनुसार छ? के तपाईँको परिवार उहाँको वचन अनुरूप छ? के तपाईँ प्रार्थना गर्नुहुन्छ? के तपाईँ वचन पढ्नुहुन्छ? के वचन मनन गर्नुहुन्छ? के तपाईँ यहाँ प्रचार गरेको वचनलाई हप्ताभरि मनन गर्नुहुन्छ? के यी वचन तपाईँको हृदयको निम्ति लाभदायक छ? कसरी तपाईँले लिनुभएको छ? प्रियहरू, तपाईँको हृदयलाई सुरक्षित गर्नुहोस्। तपाईँको हृदयलाई बाख्राहरूको भोजनहरूबाट अलग राख्नुहोस्। एक भेडा हुनुहुन्छ भने, वास्तविक भेडा हो भने भेडाको भोजन लिनुहोस्। त्यति मात्र होइन, यहाँ हामी देख्दछौँ कि र ख्रिस्टले यी भन्नुभएका कुराहरू सबै सही छन् भनेर यहाँ युहन्नाले यही गवाही दिँदैछन् र उनले यही जान्दछन्। पद 24 हामी देख्छौँ भने यो गवाही जे छ त्यो साँचो छ भनेर युहन्नाले यहाँ गवाही दिँदैछन्। यहाँ 24 पदमा हामी जान्दछौँ भन्ने शब्द हामी देख्दछौँ कि यस कुराले युहन्ना आफैले आफैलाई एक प्रेरित रूपमा उनले आफैले यो सम्बोधन गरेको हामी पाउँदछौँ। यसले अरू व्यक्ति, तेस्रो व्यक्ति भनेर जनाइरहेको छ, होइन? यसले युहन्ना आफैलाई जनाएको हामी पाउँदछौँ र हामी देख्दछौँ पद 25 यसुले गर्नुभएको कामहरू धेरै छन् जुन यदि लेखिने हो भने यस संसारमा अटिने थिएन। जुन अघि हामीले भजनमा पनि गाउँदै थियौँ कि समुद्र मसी भए ख्रिस्टले गर्नुभएको कार्यहरूको वर्णन गर्दाखेरि ती समुद्र सुक्ने थिए, यो आकाश नै पत्र भएको भए त्यसमा पनि अटाउने थिएन। हरेक मानिस लेखक भए तापनि ख्रिस्टले गर्नुभएको कार्यको वर्णन गर्न यी लेखकहरू पर्याप्त हुने थिएनन्। ख्रिस्टले धेरै काम गर्नुभएको छ र हामीले देख्दै थियौँ कि युहन्ना 20 पनि उहाँले धेरै कार्यहरू गर्नुभएको छ जुन यहाँ लेखिएका छैनन्। र हामी यहाँ देख्दछौँ कि ख्रिस्टले धेरै काम गर्नुभएको छ। उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, त्यसकारण उहाँलाई जान्नको निम्ति यही नै तपाईँ र मेरो निम्ति पर्याप्त छ। तपाईँ र मेरो प्राणको निम्ति यही वचन पर्याप्त छ। तपाईँ र म उहाँको पछि हिँड्नको निम्ति यही वचन पर्याप्त छ। उहाँलाई जान्नको निम्ति यही वचन पर्याप्त छ। तर तपाईँले ख्रिस्टलाई कसरी लिँदै हुनुहुन्छ? ख्रिस्टको वचनलाई कसरी लिँदै हुनुहुन्छ? के तपाईँ साँच्चै नै नयाँ गरी जन्मिएको कारण ख्रिस्टलाई प्रेम गर्नुभएको छ र उहाँको पछि लाग्नु भएको छ? यदि तपाईँ नयाँ गरी जन्मिनु भएको छ र ख्रिस्टलाई प्रेम गर्नुहुन्छ भने त्यो प्रेमलाई कसरी प्रदर्शन गर्नुहुन्छ? कि तपाईँ एक भेडा हो भने के उहाँको वचनमा नै सन्तुष्टि हुनुहुन्छ? के तपाईँ एक भेडा भएर एक बगालमा रहनको निम्ति प्रयास गर्नुभएको छ? जब तपाईँको गोठालोले, ख्रिस्टले दिनुभएको गोठालोले तपाईँको पापमय स्वभाव, वचन विपरीत कार्यहरूलाई तपाईँलाई देखाइदिँदाखेरि त्यसले तपाईँले कसरी लिनुभएको छ? के तपाईँले एक भेडाको रूपमा स्वीकार्नु भएको छ? के तपाईँले मन नपरेको कुरा, तपाईँको हृदयमा चोट पर्ने कुरा जुन बाइबल विपरीत गर्दै हुनुहुन्छ, त्यसकारण पास्टर, चर्चका अरू विश्वासीहरूले देखाइदिँदाखेरि त्यो बगालमा रहनको निम्ति के तपाईँले चेष्टा गर्नुभएको छ? के चर्चमा एकतामा रहनको निम्ति, एउटा बगालमा रहनको निम्ति के तपाईँले त्यो चेष्टा गर्नुभएको छ? प्रेयर हो, तपाईँ र म भेडा हौँ भने हामी बगालमा रहनुपर्छ। तपाईँ र म गोठालोको अधीनमा रहनुपर्छ, गोठालोहरूको आज्ञाकारितामा रहनुपर्छ। बाइबलले तपाईँ र मलाई त्यत्तिकै भेडा यो शब्द प्रयोग गरेको छैन, किनकि भेडाहरू कमजोर हुन्छ, भेडाहरूलाई गोठालोको आवश्यकता पर्दछ। त्यस कारण तपाईँ एक भेडा हो भने के तपाईँ गोठालोको अधीनमा रहन प्रयास गर्नुभएको छ? के गोठालोले दिएको कुरामा तपाईँ सन्तुष्ट हुनुहुन्छ? के तपाईँले गोठालोको निम्ति प्रार्थना गर्नुभएको छ? के तपाईँ ख्रिस्टको पछि हुनुहुन्छ? अनि एक गोठालोहरू के तपाईँ ख्रिस्टलाई प्रेम गर्नुभएको कारण भेडाहरूलाई ख्रिस्टकै तवरबाट अगुवाई गर्दै हुनुहुन्छ? किनकि चर्च ख्रिस्टको हो र चर्चको शिर ख्रिस्ट नै हुनुहुन्छ। त्यसकारण चर्च ख्रिस्टको हो, ख्रिस्टको अनुसार अगुवाई गर्नुपर्ने हुन्छ। ख्रिस्टको चर्च ख्रिस्टकै तरिकाबाट चल्नुपर्छ। आउनुहोस् प्रार्थना गरौँ।